नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन हाम्रो केन्द्रीय प्रसारणबाट यसै समयमा प्रस्तुत हुँदै आएको अन्तरसंवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। आजको अन्तरसंवादको यो श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापा रहनुहुनेछ। उहाँसँगको कुराकानीको सन्दर्भमा पछिल्लो समयमा हिजो मात्रै नेपालगंजमा 47 जनामा संक्रमण देखिए, सँगसँगै कोविड 19 को संक्रमण असर एक ढंगको चुनौतीपूर्ण अवस्थामा पुगेको स्थिति छ। देशभर 375 जनामा संक्रमण देखिएको अवस्था छ। संक्रमितहरू पछिल्लो समयमा बढ़दै गएपछि स्वास्थ्य क्षेत्रमा त्यसलाई व्यवस्थित गर्ने, उपचारलाई व्यवस्थित गर्ने विषय थप चुनौतीपूर्ण बन्दै गएको अवस्था छ। नेपालगंजको पछिल्लो अवस्था र त्यहाँ प्रबन्ध गरिएको स्वास्थ्य क्षेत्रको विषयमाथि केन्द्रित रहेर हामी भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रकाश बहादुर थापासँग कुरा गर्छौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब नमस्कार। हजुर, पछिल्लो समयमा संक्रमितहरूको संख्या बढ़ीसँगै तपाईँहरूको एउटा चुनौती पनि थपिएको अवस्था छ। तपाईँहरू एक ढंगको दबावमा पनि हुनुहुन्छ होला। प्रबन्ध गरिएका जे जस्ता व्यवस्थाहरू छन् तिनको पछिल्लो अवस्था के छ, के गर्दै हुनुहुन्छ अहिले?
पहिलो समय जुन तरिकाले हामी पूर्व तयारीको अवस्थामा बसेका थियौं, त्यो पूर्व तयारी अहिलेको भनौँ न जुन संख्या वृद्धि भएको छ त्यो हिसाबले चाहिँ अब अपर्याप्त देखियो। पहिला हामीले 40 बेडहरू सहितको विशेष कोरोना अस्पताललाई तयारी अवस्थामा राखेका थियौं, जहाँ चाहिँ अहिले 26 संक्रमितहरू चाहिँ उपचार लिइराख्नु भएको छ। भनेपछि त्यसबाहेक एउटा छुट्टै अर्को अस्पतालमा 25 बेडहरू राखेर त्यो अस्पताललाई पनि पूर्व तयारीमा राखेका थियौँ। जुन हिजो अलिकति ठूलो संख्यामा संक्रमितहरू थपिनु भएको छ, त्यो संख्यालाई चाहिँ व्यवस्थापन गर्नलाई अहिले अलिकति कठिनाई भइरहेको अवस्था छ। तथापि हामीले त्यो संक्रमितहरूलाई राख्नको लागि जुन ठाउँमा उहाँहरूमा संक्रमण देखिएको थियो त्यो नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रलाई चाहिँ तयारी अवस्थामा ल्याउने त्यो काम चाहिँ अगाडि बढिरहेको छ। सम्भवतः आज साँझसम्म चाहिँ त्यो तयारी हुन्छ होला।
भनेको अब प्राथमिक स्वास्थ्य चौकीलाई पनि कोरोना अस्पतालको रूपमा त्यहाँ व्यवस्थित गर्ने सोचमा तपाईँहरू हुनुहुन्छ?
यस्तो छ, अब जस्तो कि अब सबै संक्रमितहरूलाई अस्पतालमा ल्याएर राख्न पनि अब सम्भव देखिँदैन। पहिला हिजोको दिनमा भनौँ न अब जुन अलिकति कम संख्यामा उहाँहरू भएको बेला चाहिँ उहाँहरूलाई चाहिँ अस्पतालमा ल्याएर राख्न चाहिँ सम्भव थियो, तर अहिले संख्या वात्तै बढिसकेपछि उहाँहरू सबैमा लक्षणहरू पनि छैन, उहाँहरूमा जटिलता पनि छैन, उहाँहरू भनौँ न एक किसिमले बिरामी पनि हुनुहुन्न, संक्रमण चाहिँ छ। त्यो भएको कारणले सबैलाई अब अस्पताललाईमा ल्याएर राखियो भने भोलिका दिनमा जसलाई रियल अस्पताल चाहिने हो उहाँहरूलाई चाहिँ बेड नपाउने अवस्था हुन सक्छ। त्यो भएको कारणले अब हामी अस्पताल भन्दा पनि जसले अस्पताल नचाहिने मान्छेलाई चाहिँ कम्युनिटी लेभलमा नै क्वारेन्टाइन सेन्टर अथवा एउटा आइसोलेसन कम्युनिटी आइसोलेसन सेन्टर बनाएर त्यहाँ राख्नुपर्छ कि भन्ने सोचका साथ अगाडि बढिरहेका छौँ अहिले।
हजुर डाक्टर साहब, अब जसरी अब क्वारेन्टाइनको अवस्था प्रति पनि अनुगमन गर्नुपर्ने अवस्था अस्तिको एउटाको मृत्युको केसले देखाएको छ, त्यो बाहिर आएको छ, भनेपछि अस्पतालहरूको पूर्वाधारलाई चाहिँ व्यवस्थित गर्ने विषय सँगसँगै मान्छेहरूमा संक्रमण देखिने तर उनीहरूमा चाहिँ अवस्था सामान्य देखिने विषयले पनि एक ढंगको चुनौती नै थपिएको अवस्था बुझिन्छ। त्यसले गर्दाखेरि अब हामीले जे ढंगको पद्धति अवलम्बन गरिरहेको त्यसलाई अलिकति परिवर्तन गर्ने गरी तपाईँहरूले चाहिँ केन्द्रीय नीतिसँग पनि एट्याचमेन्ट गरेर केही सुधारका योजनाहरू पनि लागू गर्ने हो कि भन्ने अवस्था पनि सिर्जना भएको होला नि, त्यतातर्फको सोच के छ भनिदिनुहोस् त?
यस्तो छ, अब जस्तो अस्पतालको क्षमताको कुरा गर्दाखेरि बाँकी जिल्लाको सन्दर्भमा हामीसँग केही थोरै अस्पतालहरू छन् र बेडहरूको संख्या पनि न्यून छ. अहिलेको यो विश्व महामारीको एउटा हुन्छ नि एउटा कोरोना संक्रमणको हिसाब जुन हिसाबले फैलिराखेको छ, अहिले कोरोना संक्रमित मात्र नभएर अन्य धेरै बिरामीहरू पनि छन्. त्यो भएको कारणले दुवै खालका बिरामीहरूलाई त्यही अनुसारको भनौँ न म्यानेजमेन्ट गर्नुपर्ने अवस्था छ. अब हामी कोरोनामा मात्र फोकस भयौँ भने अर्कोतिर विभिन्न रोगहरूबाट जुन मान्छेहरू चाहिँ भनौँ न मर्ने सम्भावना हुन्छ त्यसले चाहिँ अलिकति अझ थप चुनौती चाहिँ थप गर्न सक्छ. त्यो भएको कारणले गर्दाखेरि एकातिर कोभिड भएको मान्छेहरूको पनि व्यवस्थापन गर्नुपर्ने छ भनेपछि अर्कोतर्फ नन कोभिड पेसेन्टहरू जो पहिल्यैदेखि भनौँ न दीर्घकाल रोगीहरू हुनुहुन्छ अर्थात् विभिन्न अरू रोगहरू छ त्यो कुराहरू पनि म्यानेजमेन्ट गर्नुपर्ने देखिन्छ. त्यो भएको कारणले गर्दाखेरि केही अस्पताललाई चाहिँ नन कोभिड बिरामीलाई उपचार गराउनको लागि भनौँ न राख्नुपर्ने अवस्था छ भने केही अस्पताललाई खाली गरेर उहाँहरू त्यो ठाउँमा चाहिँ यो कोरोना संक्रमण भएका बिरामीहरूलाई राख्नुपर्ने अवस्था छ. त्यो भएको कारणले गर्दाखेरि जुन अघि मैले भने कम्युनिटी क्वारेन्टाइन सेन्टरको कन्सेप्टमा अगाडि बढ्ने हामीले जुन एउटा तयारी बनाइराखेका छौँ त्यो साथसाथै त्यहाँ बस्ने व्यवस्थापन र त्यसको गाइडलाइनहरूमा पनि अलिकति परिवर्तन गर्नुपर्ने देखिन्छ. हजुरले भने जस्तै हिजो जुन क्वारेन्टाइनमा राखेको एकजना भनौँ न युवकको चाहिँ मृत्यु भएको छ. उहाँ कोरोना संक्रमित त हुनुहुन्थ्यो, एक दिन अगाडिसम्म अवस्था सामान्य थियो, होइन अचानक भोलिपल्ट मृत्यु भएको छ. त्यसले पनि एउटा प्रश्न चाहिँ अब भनौँ न चिन्ह चाहिँ खडा गरेको छ. यो अब कोरोना संक्रमण एउटा रोग यो कोभिड 19 अलिकति फरक खालको नयाँ रोग भएको कारणले गर्दाखेरि यसमा हुने जटिलताहरू के हुन् यसले के कस्ता लक्षणहरू देखाउँछ भन्ने कुराहरू अहिले यकिन भइ नसकेको अवस्थामा चाहिँ भनौँ न मृत्युका कारणहरू के हुन सक्छन् त यो संक्रमण भएको बेला भन्ने यसै गरी भन्न सक्ने अवस्था छैन. तैपनि व्यवस्थापनका लागि उहाँहरूलाई अस्पतालमा तपाईँ एउटा ट्रिटमेन्टको हिसाबले चाहिँ उहाँहरूलाई अलिकति राम्रो बनाउन ट्रिटमेन्ट दिनु पर्यो. अब औषधि पत्ता नलागिसकेको अवस्था छ. यसको उपचार भनेको सपोर्टिभ ट्रिटमेन्ट मात्र हो. जस्तै ज्वरो आयो भने प्यारासिटामोल खानु पर्ला, भनौँ न खोकी लाग्यो न्युमोनिया भयो भने एन्टिबायोटिकहरू दिनु पर्ला, अक्सिजनको कमी भयो भने अक्सिजन दिनु पर्ला. त्यो कुराहरू छ भनेपछि जसलाई चाहिँ लक्षणहरू नै छैन कुनै समस्या नै छैन त्यस्ता मान्छेहरूलाई चाहिँ अस्पतालभन्दा बाहिर अलिकति व्यवस्थित ठाउँमा स्वच्छ खाना पानीहरूको बन्दोबस्त गरेर राख्न पनि सकिन्छ. विश्वको तथ्याङ्क हेर्दाखेरि 80-90% मान्छेहरूलाई कुनै पनि ट्रिटमेन्टहरू चाहिएको देखिएको छैन र उहाँहरूलाई त बाहिर भनौँ न युरोपियन कन्ट्री अमेरिकातिर त उहाँहरूलाई घरमै पनि राख्ने भनौँ न होम आइसोलेसनको कन्सेप्ट छ. त्यो होम आइसोलेसनको कन्सेप्ट हाम्रो देशमा चाहिँ अलिकति उपयुक्त चाहिँ देखिन्न किनभने हाम्रो घरको बनावटहरूदेखि लिएर बस्ने तरिका शौचालय विभिन्न कुराहरूले गर्दाखेरि घरमा राख्दाखेरि अझ संक्रमण बढ्ने खालको देखिन्छ. त्यो भएको कारणले चाहिँ कम्युनिटी लेभलसम्म चाहिँ जान सकिन्छ कि भन्ने चाहिँ हाम्रो सोच हो.
हजुर डाक्टर साहब, अब अन्त्यमा एउटा अर्को प्रसङ्ग जोड्छु. जसरी यहाँहरूले चाहिँ जे ढङ्गको चाहिँ मेहनत र कोसिस प्रयासमा जुटिरहनु भएको छ त्यसका निम्ति प्राथमिक लेभलका उपकरणहरूको चाहिँ अवस्थाले स्वास्थ्य कर्मीहरूलाई तिनीहरूलाई चाहिँ त्यो उपलब्धताले पनि तिनको साहस वृद्धि गर्नुपर्ने अवस्था पनि छ. त्यतातर्फको व्यवस्थापन कस्तो छ त्यो भनिदिनुहोस् त.
उपकरणको कुरा गर्दाखेरि मुख्य गरी चाहिने भनेको क्रिटिकल केयर. अब हामी त्यो लेभलमा चाहिँ पुगिसकेका छैनौँ. जुन हाम्रो संक्रमितको संख्या छ अहिले देशभरि 375 संक्रमित हुनुहुन्छ र 2 मृत्यु भइसकेको अवस्था छ र बाँकीमा खासै त्यति ठुलो खालको उपचार चाहिने अवस्था देखिँदैन. अब एउटा समय आउन सक्छ जति बेला संख्या चाहिँ एकदमै ठुलो हुन्छ र केही संख्याका मान्छेहरूलाई चाहिँ आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ. त्यो बेला उहाँहरूलाई चाहिँ उपचार गर्दाखेरि भेन्टिलेटर लगायतका अक्सिजनदेखि लगायतका विभिन्न उपकरणहरू चाहिँ चाहिन सक्छन् र अहिलेको हिसाबले जुन जति पनि संक्रमित हुनुहुन्छ उहाँहरूलाई चाहिँ सामान्य उपचारबाट चाहिँ टिटो भनौँ न पुगिराखेको अवस्था छ. त्यो भएको कारणले हामी अहिले पनि अझै पनि समय छ, होइन जति पनि अस्पतालहरू छन् त्यहाँ चाहिँ यथेष्ट मात्रामा भनौँ न आइसियुको व्यवस्थापन गरेर भेन्टिलेटर राखेर पूर्व तयारीमा बस्नुपर्ने अवस्था देखिन्छ।
हुन्छ डाक्टर साहब, मसँग समय यति नै रह्यो। मैले यसपछि सामाजिक विकास मन्त्री प्रदेश नम्बर पाँचका सुदर्शन बरालसँग पनि समय लिएको छु। उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। व्यवस्थापनका कतिपय विषयहरूमा प्रदेश तहबाट भइरहेका प्रयासहरूको विषय उहाँ मार्फत जान्नेछु। कुराकानीमा आउनुभयो र त्यहाँको पछिल्लो अवस्था बारे जानकारी गराउनुभयो। धन्यवाद भन्दै यहाँसँग छुट्टिन्छु। हामीसँग भेरी अञ्चल अस्पतालका प्रमुख डाक्टर प्रकाश बहादुर थापा हुनुहुन्थ्यो। पछिल्लो समयमा प्रदेश नम्बर पाँचमा संक्रमितहरूको संख्या बढे सँगसँगै अब यो कोरोना विरूद्धको अभियानमा हामीले अपनाउँदै आएको व्यवस्थापनको पक्षमा थप एक ढंगको दबाव सिर्जना भएको अवस्था छ र आम मान्छेहरूलाई यो संक्रमणको चाहिँ स्थितिबाट, यो त्रासबाट जोगाउनको लागि खेल्नुपर्ने भूमिकाका लागि त्यहाँको प्रदेश सरकारको तर्फबाट हुँदै गरेका प्रयासहरूको विषय जान्नका लागि सुदर्शन बराल, जो सामाजिक विकास मन्त्री हुनुहुन्छ प्रदेश नम्बर पाँचबाट, उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू नमस्कार।
हजुर नमस्कार।
भर्खरै मैले डाक्टर प्रकाश बहादुर थापासँग कुरा गरेँ। नेपालगंजको पछिल्लो अवस्था, जस्तो हिज संक्रमितहरूको संख्या वात्तै थपिए सँगसँगै अब यो जोखिम एक ढंगको उच्च स्थितिमा पुगेको अवस्था छ। प्रदेश सरकारको तर्फबाट तपाईँहरूले पछिल्लो अवस्थामा गर्दै गरेका तपाईँहरूका योजनाहरू, गतिविधिहरूको विषय सुरुमा जानकारी गराइदिनुहोस् न।
पहिलो कुरा चाहिँ म पनि हिजो मात्रै नेपालगंजबाट फर्केको थिएँ। बाँकेको पछिल्लो अवस्था जुन ढंगले विकास भइरहेको छ, संक्रमितहरूको संख्या बढ़िरहेको छ, त्यसको स्थलगत अध्ययन अनुगमन र त्यसको समन्वयको लागि, संयोजनको लागि म आफै त्यहाँ पुगेको थिएँ र बाँके जिल्लाको जिल्ला स्तरीय सीसीएमसीको बैठक सम्बोधन गरेर म फर्केको छु। यसरी हेर्दाखेरि चाहिँ हाम्रो प्रदेशमा जुन लेभलमा चाहिँ बोर्डर एरिया 408 किलोमिटर लामो बोर्डर जोडिएको अवस्था छ र धेरै मान्छेहरू चाहिँ बोर्डर एरियामा आइरहनु भएको छ, वैधानिक अवैधानिक सबै प्रकारका मार्गहरूको प्रयोग भएको छ र त्यस कारणले नै प्रदेशमा बढीभन्दा बढी संक्रमितहरूको संख्या बढिरहेको छ। त्यस कारणले अस्ति भर्खर मात्रै प्रदेश स्तरको चाहिँ सीसीएमसीको बैठकबाट हामीले यस अगाडि हामीले जुन निर्माण गरेका छौँ, चारवटा डेडिकेटेड हस्पिटलहरू, रूपन्देहीमा दुईवटा, दाङमा एउटा र चाहिँ नेपालगंजमा एउटा गरेर चारवटा जुन डेडिकेटेड हस्पिटल छन् त्यसमा 230 बेड छ र यो बेडको क्यापेसिटीले मात्रै अब यो रफ्तारमा जुन पोजिटिभ संक्रमितको संख्या बढिरहेको छ यसले धान्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले चाहिँ तराईमा रहेका 6 जिल्लामा प्रत्येक जिल्लामा 2-2 चाहिँ 2-2 बेड बराबरको आइसोलेसन सेन्टर, पहाडी 6 जिल्लामा चाहिँ 50-50 बेड बराबरको चाहिँ 300 बेड गरेर 1500 बेड क्यापेसिटीको आइसोलेसन सेन्टर, जहाँ चाहिँ भर्खरै संक्रमित भएका विभिन्न प्रकारका चाहिँ कोभिडसँग सम्बन्धित लक्षणहरू चाहिँ देखा नपरेका त्यस्ता एसिम्प्टोमेटिक केसहरूलाई चाहिँ यी 1200 तराईमा खडा गरिने र पहाडमा खडा गरिने 300 गरेर 1500 बेडमा राख्ने र जो हामीले यस अगाडि निर्माण गरिसकेका 4 आइसोलेसन हस्पिटलहरू छन् जहाँ चाहिँ आइसियू, भेन्टिलेटर, अक्सिजन सप्लाई लगायतको चाहिँ उच्च स्तरको सुविधा सहित निर्माण गरिएको अस्पताल छ, त्यहाँ चाहिँ संक्रमण भएर जुन लक्षणहरू देखा परेका, कम्प्लिकेसनहरू देखा परेका, क्रिटिकल केयर चाहिँ चाहिने प्रकारका बिरामीहरूलाई राख्ने गरी हामीले यो तयारीलाई अगाडि बढाएका छौँ भने भारतबाट आइपुगेका, क्वारेन्टाइनमा बसेका, निश्चित समय 7 भन्दा बढी चाहिँ समय पार भइसकेका मान्छेहरूको हकमा उनीहरूको पीसीआर टेस्टिङ गर्ने गरी चाहिँ कामहरू अगाडि बढिरहेका छन्।
मन्त्रीज्यू, अब डाक्टर प्रकाश थापाले एउटा व्यावहारिक कुरा के गर्नुभयो भने, जसरी अब कोरोनाको उपचारको लागि हामीले निर्धारण गरेका अस्पतालहरूको अवस्था र त्यहाँको चाहिँ सिटको क्षमतासँग तुलना गर्दाखेरि त्यो संक्रमितहरू बढे सँगसँगै त्यसले नभ्याउने अवस्थामा अब हामीले प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई पनि उपचारका लागि त्यहाँ पनि त्यो व्यवस्थापन गर्ने र विशेष गरी क्वारेन्टाइनको अवस्थालाई पनि स्थानीय स्तरमै व्यवस्थापन गर्ने, संक्रमितहरूमा संक्रमण देखिएको छ तर उनीहरूको चाहिँ त्यो खालको चाहिँ संकेतहरू देखिँदैन, उनीहरू सामान्य अवस्थामा छन् भनेपछि हामीले गर्ने व्यवस्थापनको विषय स्थानीय समुदायसँग व्यावहारिक हिसाबले जोड्दै गर्दाखेरि उनीहरूलाई चाहिँ सन्चो गराउने विषयमाथिको चाहिँ जुन ढंगको सन्चो भएर फर्कनेहरूको अवस्था पनि छ, त्यो आफैमा सकारात्मक सूचक पनि छ त्यसतर्फ पनि। त्यसलाई व्यावहारिक बनाउनको लागि हामीले गर्दै गरेका कार्य योजनाहरूमा अलिकति फरक योजना पनि लागू गर्नुपर्ने अवस्था पनि बुझिन्छ नि, यतातर्फको तपाईँहरूको सोचाइ के छ?
मैले अगाडि जुन आइसोलेसन सेन्टर भनेर हरेक जिल्लामा 200 बेडको विस्तार गर्ने भनेर भनेको छु, त्यो आइसोलेसन सेन्टरको कन्सेप्ट नै त्यही प्रकारको हो। तर प्राथमिक स्वास्थ्य केन्द्रमा राख्ने भन्दाखेरि चाहिँ प्राथमिक स्वास्थ्य केन्द्र आफैमा चाहिँ बढीमा चाहिँ 5-7 बेड बराबरको क्यापेसिटी मात्र त्योसँग रहेको हुन्छ। त्यस कारणले गर्दा हामीले चाहिँ हामीलाई एकैचोटि 200-250 बराबरको चाहिँ संक्रमितहरूको संख्या आइराखेको कारणले हामीले त्यो फेसिलिटीलाई चाहिँ अलिकति बढाएर 200 बेडसम्मको सम्भव भएसम्म एउटै बिल्डिङमा एकै ठाउँमा हामीले स्वास्थ्य कर्मीहरू उपलब्ध गराउन सक्ने गरी बनाउने हिसाबले एउटा ठुलो कलेजलाई अथवा ठुला स्कुलहरूलाई आइसोलेसन सेन्टरको रूपमा डेभलप गर्ने गरी अघि डाक्टर प्रकाशले भने जस्तै कन्सेप्ट हो। तर चाहिँ पिएचसीहरू जुन प्राथमिक स्वास्थ्य केन्द्रहरू छन् हामीसँग, तिनीहरू अलिकति साँगुरा प्रकारका हुने र स्वयं चाहिँ पिएचसीमा चाहिँ यस्ता आइसोलेसन सेन्टरहरू निर्माण गर्दाखेरि चाहिँ पिएचसीबाट प्रभाव हुँदै आएका सेवाहरू छन्, जनरल हेल्थ सर्भिसहरू छन् जुन चाहिँ आमाहरूको एएनसी पिएनसी चेक जाँचदेखि लिएर बच्चाहरूको खोप लगायत गाउँहरूमा स्थानीय तहमा देखा पर्ने विभिन्न प्रकारका जनरल हेल्थ सर्भिसहरू अवरुद्ध हुने भएको हुनाले हामीले त्यस्ता आइसोलेसन सेन्टरहरू चाहिँ बाहिर खडा गर्न जरुरी छ। त्यसो गर्दाखेरि चाहिँ बिरामीलाई म्यानेज गर्न सकिन्छ। जुन क्रिटिकल केयर नचाहिने बिरामीहरू हुनुहुन्छ, एसिम्प्टोमेटिक केसका बिरामीहरूलाई त्यस्तो आइसोलेसन सेन्टरमा राख्न सकिन्छ र त्यहाँ त्यस्तो आइसोलेसन सेन्टरका बेड क्यापेसिटीहरू बढाउँदै लानुपर्छ, जहाँ चाहिँ हामीले तल्लो तहका चाहिँ प्यारामेडिक्स लेभलका स्वास्थ्य कर्मीहरूको उपस्थितिमा त्यस्ता केसहरू म्यानेज गर्न सकिन्छ भनेर नै हामीले यो कन्सेप्टलाई अगाडि बढाएका छौँ।
मन्त्रीज्यू, अब अन्तिममा एउटा विषय भनिदिनुहोस्, आम मान्छेहरू जो अहिले हामीलाई सुन्दै हुनुहुन्छ, जसरी संक्रमितहरूको चाहिँ संख्या थपिएको अवस्था छ, त्यो संक्रमणको चाहिँ हामीले चाहिँ परीक्षणको दायरा बढाए सँगसँगै अझै पनि केही दिन यो खालको चाहिँ स्थिति बढ्ने खालको अनुमान गरिएको छ, यो अवस्थामा आम मान्छेहरूलाई चाहिँ प्रदेश सरकारको तर्फबाट आश्वस्त बनाउने तपाईँका आफ्नो ढंगको व्यवस्थापनका केही सन्देश रूपी तपाईँको भनाइ सुनाउन।
म जनसमुदायलाई के राख्न चाहन्छु भने, खास गरिकन चाहिँ भारतबाट जो मानिसहरू आइराख्नु भएको छ, आएका मान्छेहरूको बारेमा चाहिँ तपाईँहरूको गाउँमा वा छिमेकमा आइसकेपछि तुरुन्तै सम्बन्धित मान्छेको बारेमा स्थानीय सरकारलाई वा त्यहाँको स्वास्थ्य संस्थालाई सुरक्षा निकायलाई हामीले सम्पर्क गरेर यसको इन्फर्मेसन दिन जरुरी छ, किनकि चाहिँ विविध हिसाबले जुन अहिलेसम्म हाम्रो प्रदेशमा संक्रमितहरूको संख्या बढेको छ देखिएको छ, त्यो सबै भारतबाट आउनेहरू पछिल्लो चरणमा लुकी छिपी वा विविध हिसाबले आउनेहरूबाट संक्रमण चाहिँ फैलिएको छ। त्यसो भएको हुनाले कुनै पनि घटनालाई हामीले लुकायौँ भने अथवा त्यसलाई चाहिँ सही ढङ्गले चेक जाँच गरेनौँ भने यो केसहरू समुदाय स्तरमा फैलिने खतरा छ। खास गरी हिजो गुल्मी जिल्लाको एउटा केससम्म आइपुग्दाखेरि यो संक्रमण चाहिँ समुदाय स्तरमा गएको सम्भावनाहरू देखा परेका छन्। त्यसो भएको हुनाले समुदाय स्तरमा फैलनबाट रोक्नका लागि, भाइरसको चेन ब्रेक गर्नका लागि हामी आफै सबै सजग बन्न जरुरी छ, सबैसँग भएका इन्फर्मेसनहरू हामीलाई सेयर गर्न जरुरी छ, इन्फर्मेसनहरू सम्बन्धित निकायमा पुर्याउन जरुरी छ। त्यसो गर्नका लागि अपिल गर्न चाहन्छु र जति संक्रमितहरू हुनुहुन्छ, अहिलेसम्म हाम्रो अस्पतालमा आइपुगेका संक्रमितहरूको चाहिँ कुनै पनि प्रकारको कम्प्लिकेसन समस्या देखा परेको छैन, त्यसो भएको हुनाले संक्रमित भयो भन्नेमा धेरै आत्तिहाल्नुपर्ने स्थिति पनि छैन। अहिलेसम्म देखा परेका केसहरूलाई चाहिँ म्यानेज गर्ने हामीसँग बेड क्यापेसिटीहरू छ, म यो राख्न चाहन्छु।
हुन्छ मन्त्रीज्यू, समय यति नै रह्यो, कुराकानीमा आएर आफ्नो योजना सहितको धारणा सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ।
हजुर, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 5 का सामाजिक विकास मन्त्री सुदर्शन बराल। पछिल्लो समयमा प्रदेश नम्बर 5 मा संक्रमितहरूको संख्या बढे सँगसँगै यो अभियानमा हामीले अवलम्बन गर्दै गरेका पछिल्ला व्यवस्थापनका उपायहरूको सन्दर्भ जोडेर कुराकानी गर्यौं। यसको साथसाथै अन्तर्संवादको समय सकिएको छ। कार्यक्रमका प्राविधिक सहकर्मी सुरेन्द्र श्रेष्ठलाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु। नमस्कार।